السلام علیکم، یہ وائس آف امریکہ واشنگٹن ہے، پروگرام ہے جہاں رنگ میں ہوں اسد حسن اور پروڈیوسر ہیں اسور امام. بات ہم کریں گے آج کے اس پروگرام میں جن موضوعات پہ. سب سے پہلے وزیر اعظم پاکستان کا امریکہ کا دورہ. اس وقت وہ یونائٹڈ اسٹیٹ انسٹیٹیوٹ آف پیس میں خطاب کر رہے ہیں جو کہ آپ براہ راست سن بھی رہے ہوں گے. اور اس دورے میں کیا اہم ڈیولپمنٹس ہوئیں؟ پرائم منسٹر کی صدر ڈونلڈ ٹرمپ کے ساتھ ملاقات، دو طرفہ تعلقات کے پس منظر میں ہم بات کریں گے. آج کانگریس کے رہنماؤں سے بھی وہ ملیں گے کیپیٹل ہل کے اوپر، اور پھر جو ایک پاکستانی کانگریشنل کاکس ہے اس کے اندر بھی اندازہ ہے کہ 40 یا اس سے زیادہ لوگ اطلاعات یا دعویٰ کیا جا رہا ہے پروگرام کے آرگنائزرز کی جانب سے کہ وہ وہاں پہ موجود ہوں گے. جانیں گے کہ اس دورے میں کیا کچھ پاکستان اور امریکہ کے تعلقات میں قابل ذکر پیش رفت ہوئی ہے. اسی دورے میں ہم یہ بھی تذکرہ کریں گے کہ وزیر اعظم کی ڈاکٹر شکیل آفریدی کے اوپر کیا موقف رہا. ڈاکٹر شکیل آفریدی جنہیں امریکہ کے لیے جاسوسی کے الزام میں پاکستان کے اندر سزا سنائی جا چکی ہے، اور صدر ڈونلڈ ٹرمپ ان کے ساتھ صدر کے ساتھ وزیر اعظم کی اپنی ذاتی سطح پہ کس طرح کی ہم آہنگی دیکھی گئی، یا ان کا جو ان کے ریمارکس کیا ہیں پرائم منسٹر کے پریزیڈنٹ ڈونلڈ ٹرمپ کے بارے میں. بھارت کے ساتھ مصالحت میں امریکہ کا کردار جو کہ سب سے بڑی سٹوری بنی، کہ جس میں پریزیڈنٹ ڈونلڈ ٹرمپ نے یہ کہا کہ پرائم منسٹر نریندر مودی کے ساتھ ان کی بات ہو چکی ہے اور وہ یہ کہتے ہیں کہ آپ اس میں میڈیٹر بنیں گے یا آربیٹریٹر. سو میں نے کہا کس پہ؟ تو ان کا کہنا تھا کشمیر. سو یہ دیکھیں گے کہ بھارت کی جانب سے، وزارت خارجہ کی جانب سے باقاعدہ طور پہ اس کی تردید آئی ہے، لیکن وہاں پہ حزب اختلاف جو ہے وہ خاصا دباؤ ڈالے ہوئے اور وہ سننا چاہتے ہیں کہ پرائم منسٹر نریندر مودی خود کیا کہتے ہیں. ہم افغانستان کی طرف سے جو رد عمل آیا ہے گزشتہ روز ڈونلڈ ٹرمپ کی گفتگو پہ، جس میں انہوں نے کہا کہ افغانستان میں جنگ جیتنا ہو تو وہ تو 10 دن کی بات ہے، لیکن لاکھوں لوگوں کو مارنا مقصود نہیں ہے اور ہم وہاں پولیس مین کا کردار ادا نہیں کرنا چاہتے، تو افغانستان کے کنسرنس کے اوپر بھی بات ہوگی. دوسرے حصے میں ہماری گفتگو ہوگی میڈیا سینسرشپ کے اوپر. پاکستان میں حزب اختلاف کی جماعتیں وہ یہ ارادہ کر رہی ہیں کہ وہ سپریم کورٹ جائیں گی، کہ جہاں پہ ان کی آواز میڈیا کی سطح پہ دبائی جا رہی ہے. پرائم منسٹر عمران خان اتفاق سے جب آپ سے بات کر رہے ہیں، وہ پاکستان میں میڈیا کے اوپر ہی گفتگو کر رہے ہیں. ان کا ورژن یہ ہے کہ پاکستان کے اندر میڈیا پابند نہیں ہے بلکہ ضرورت سے زیادہ آزاد ہے. ایسی چیزیں میڈیا کر جاتا ہے جس کا تصور برطانیہ اور امریکہ میں نہیں ہے. پچھلے ادوار میں صحافیوں کو مارا پیٹا جاتا تھا، زدوکوب کیا جاتا تھا، جبکہ ان کے بقول ہم میڈیا واش ڈاگ کے ذریعے اور پراپر چینلز کے ذریعے جو ہے اس کی ریبٹلز چاہتے ہیں، یا پھر اس کے اپنا نقطہ نظر دینا چاہتے ہیں یا اس کو آرگنائز کرنا چاہ رہی ہیں. سو آخر میں ہم ایک اور ذرا انسانی حقوق کے ریفرنس سے، اور آف کورس 9/11 اس کے پس منظر میں، خالد شیخ محمد جن کا تعلق پاکستان سے ہے، ان کے سمیت 4-5 ملزمان کے خلاف مقدمے کی باقاعدہ سماعت کا آغاز ہوا ہے گزشتہ روز. اور یہ جانیں گے کہ پہلے روز کیا ہوا اور آج دوسرے دن کی وہاں پہ سٹوری کیا ہے. ہماری کلیگ وہاں پہ موجود ہیں، ان سے اپڈیٹ لیں گے. تو چلتے ہیں پروگرام کے پہلے حصے کی جانب، اور جو میں نے دوبارہ سے اس کی تمہید نہیں باندھوں گا، تفصیلاً بتایا کہ پرائم منسٹر کے اس دورے میں کیا کچھ ٹینجبل ہے، کیا کچھ اہم ہے. انالیسس کے لیے ہمارے ساتھ ہیں امبیسڈر ظفر ہلالی صاحب، پاکستان کے سابق سفیر اور ممتاز تجزیہ کار ہیں، اپنا ٹیلی ویژن شو وہ بھی ہوسٹ کرتے ہیں. ہمیں جوائن کر رہے ہیں بھارت سے ہلال احمد صاحب، سینٹر فار ڈیولپمنٹ سوسائٹی اس کے ڈائریکٹر ہیں، تجزیہ کار ہیں، وہ ہمارے ساتھ ہیں. افغانستان سے آصف ننگ صاحب ہمارے ساتھ ہیں، افغان گورنر ہیں. تینوں مہمانوں کا بہت شکریہ اور خیر مقدم. امبیسڈر ظفر ہلالی صاحب، آپ کا مشاہدہ ابھی تک پرائم منسٹر کے دورے میں کیا ٹینجیبل ہے آپ کے نزدیک؟
سوری رپیٹ کریں.
جی، ابھی تک جو وزیر اعظم عمران خان کا امریکہ کا دورہ جا رہا ہے، اس میں سب سے زیادہ قابل ذکر کیا چیز ہے آپ کے نزدیک؟
دیکھیے، پہلی تو بات یہ ہے کہ ہندوستان دن رات کہہ رہا تھا کہ ہم آئسولیٹڈ ہیں، اور انہوں نے کامیابی سے پاکستان کو آئسولیٹ کر دیا، اور اب ہم دیکھ رہے ہیں کہ نہ صرف چین، نہ صرف روس اور نہ صرف اور ملک، امریکہ خود جو ہے ہمیں ہماری تعریف کر رہا ہے اور ہمیں پریز کر رہا ہے اور کہہ رہا ہے کہ ہمارے اور ان کے تعلقات بڑھیں گے، اور پاکستان کا بلکہ انہوں نے ویلکم کیا ہے، جس قسم کی مدد کی ہے ان کو پیس لانے افغانستان میں. تو پہلے سے بڑی بات یہ ہے کہ یہ آئسولیشن اور یہ सिस्टम हमें बनाना, ये तो बिल्कुल ही नाकाम हो गया है, टोटल फेलियर। एक दूसरी बात, कश्मीर पे भी अगर आप देखें, यही बात मैं नहीं कहता कि ये मोदी साहब सच के, मैं नहीं कहता कि ट्रंप जैसे अमेरिकन इंडियन ने एक स्टेटमेंट दे के कहा कि नहीं नहीं ये गलत बात है, मोदी ने ये नहीं किया, इन इफेक्ट ये कहना कि ट्रंप साहब झूठ बोल रहे हैं। मैं ये नहीं कह रहा कि झूठ या सच की बात छोड़ें, मैं सिर्फ कह रहा हूँ भाई एक अमेरिकन प्रेसिडेंट कह रहा है कि कश्मीर का सलूशन होना चाहिए, एक अमेरिकन कह रहा है कि उसमें या मीडिएशन या आर्बिट्रेशन के लिए वो तैयार है, क्या इसका मतलब नहीं है कि देयरफॉर कश्मीर नीड्स अ सलूशन? इसका मतलब नहीं है कि कश्मीर एक मेजर इंटरनेशनल इश्यू है और ये इंडियंस कहते जाते हैं कि ये भाई छोटा सा बायलैटरल मैटर है या बायलैटरल मैटर है और किसी का कुछ नहीं है? तो मेरे ख्याल में बहुत सारे ऐसे चीजें हैं जिसमें अभी 60 कांग्रेसमैन को वो जाके बात करेंगे, 60 कांग्रेसमैन को वो एड्रेस करेंगे, पेलोसी, स्पीकर पेलोसी से मिलेंगे, माने ये अपार्ट फ्रॉम एड्रेसिंग कांग्रेस जो स्टेट विजिट और अदर स्टेट्स पे अमूमन होता है या स्टेट विजिट पे होता है, ये तो एक बहुत बड़ा
सही। ये नहीं, आपके ख्याल में जो इनफॉर्मल इंटरेक्शन है वो ज़्यादा इंपॉर्टेंट हो जाएगा बजाय कांग्रेस से एड्रेस करने के। हिलाले में सब हम जो खास तौर पे कश्मीर वाला एंगल है उसके ऊपर तो अलग से आएंगे, लेकिन एक एनालिस्ट की हैसियत से जिन हालात में पाकिस्तान के ऊपर ऑफकोर्स मुआशी दबाव हैं, मशरकी और मगरबी दोनों सरहदों के ऊपर प्रेशर्स हैं, मगरबी सरहद के ऊपर पाकिस्तान से बहुत ज़्यादा तवक्कुआत हैं, मशरकी सरहद के ऊपर पाकिस्तान की अपनी तशवीश है, इस सारे रेफरेंस में और अभी तक जितनी डेवलपमेंट्स हुई हैं, भारत ने भी तो आपको बड़ा मीडिया में और तजियाकारों ने बड़ा माइक्रोस्कोपिक अंदाज में इस दौरे को देखा होगा, क्या तासुर वहाँ पे बन रहा है भारत के अंदर?
देखिए, इसी तरह जिस भी तरह के जो सलवकानी दौरे होते हैं तो जाहिर सी बात है कि जिस तरह का दौर इस वक्त में हिंदुस्तान में है या पाकिस्तान में भी है, तो उसमें एक बात तो बिल्कुल वाजह है कि जो इंटरनल पॉलिटिक्स है उसकी नज़र से हमेशा जो खासतौर से मीडिया है वो इंटरनल पॉलिटिक्स की नज़र से इन चीज़ों को देखता है, और यही वजह है कि जब ये दौरा शुरू हुआ तो कैसे वो जा रहे हैं, तो मतलब उनको लेने कौन आया है, उनकी क्या बातचीत होगी, तो इस तरह से कि जैसे अगर आप हिंदुस्तान के मीडिया को उठाकर देखें तो बहुत क्लियरली वो दो टीमों में बटा हुआ दिखता है, एक तरफ सरकार के लिए, सरकार के साथ वाला मीडिया और एक इंडिपेंडेंट मीडिया। लेकिन जो मैं बात कर रहा हूँ इंडिपेंडेंट मीडिया की बात कर रहा हूँ, ऐसा बिल्कुल नहीं है कि हिंदुस्तान में इंडिपेंडेंट मीडिया नहीं है, और इंडिपेंडेंट मीडिया ने जो अभी तक जिस तरह से इस दौरे को देखा है तो उसका नजरिया ये है कि क्या ही अच्छा हो कि ये दौरा सिर्फ पूरे इंटरनेशनल सिनेरियो की बजाय हिंदुस्तान और पाकिस्तान के बीच जो रिश्ते हैं उनके अंदर जो कशीदगी आई है पिछले कुछ सालों में उसको दूर करने में भी ये एक अहम भूमिका, एक अहम रोल निभाएगा। लेकिन यहाँ पर एक और बात जो ट्रंप साहब ने कही है, उसमें किसने क्या कहा, ये सिर्फ दो मुल्कों के प्रेसिडेंट के प्राइम मिनिस्टर का मामला नहीं है, बल्कि ये बड़ी डीप बात है, क्योंकि हिंदुस्तान की फॉरेन पॉलिसी का एक बहुत ही बुनियादी प्रिंसिपल शुरू से ये रहा है कि हिंदुस्तान और पाकिस्तान के बीच जो कश्मीर का मामला है वो बुनियादी तौर पर दोनों मुल्कों का आपसी मामला है और उस पर तीसरी पार्टी का कोई भी किसी को भी नेगोशिएट करने के लिए हिंदुस्तान की पोजीशन ये रही है कि हम नहीं चाहते हैं कि कोई,
दुरुस्त कहा, यही पॉलिसी रही है। लेकिन कल का जो प्रेसिडेंट ट्रंप का स्टेटमेंट है और वो बिल्कुल कैटेगोरिकली कह रहे हैं कि दो हफ्ते पहले प्राइम मिनिस्टर नरेंद्र मोदी से मेरी बात हुई और उन्होंने कहा कि क्या आप पाकिस्तान और भारत के दरमियान मीडिएटर बनना चाहेंगे या आर्बिट्रेटर बनना चाहेंगे, तो मैंने कहा किस इशू पर, तो उन्होंने कहा कश्मीर पर। सो अगर जाहिर है ये चूँकि ज़बानी गुफ्तगू का हवाला है इसके अंदर, तो अब अगरचे वहाँ से तनकीद कहना चाहिए तरदीद भी आ चुकी है, लेकिन क्या इम्कान आते हैं, क्या वाकईतन भारत के अंदर कश्मीर के अंदर बजाते खुद जो बढ़ता हुआ दबाव है, जो वहाँ से मुजाहमत है उसके पेश नज़र, या फिर ये कि सी पैक की एक अट्रैक्शन है कि वो भी इंगेज करे पूरे खित्ते के साथ, भारत की कश्मीर पॉलिसी तब्दील हो सकती है?
हिंदुस्तान की कश्मीर पॉलिसी बिल्कुल उस पर एक पूरा कंसेंसस है हिंदुस्तानी इंटेलिजेंस का, भले ही हिंदुस्तान में कितने ही अलग अलग पॉलिटिकल पार्टीज के अपने अपने स्टैंड हों, लेकिन एक चीज़ बिल्कुल वाजह है, वो ये है, दो बातें। पहली बात ये कि कश्मीर जो है वो हिंदुस्तान का एक हिस्सा है, और दूसरी बात ये कि कश्मीर पर हम किसी भी तरह का जो भी पाकिस्तान से बातचीत होगी वो हिंदुस्तान और पाकिस्तान के बीच होगी, इसमें किसी भी तरह से किसी और को मीडिएटर के रोल में हम कभी भी नहीं चाहेंगे। ये स्टेटेड पॉलिसी के अलावा भी इसमें बहुत कुछ है, क्योंकि जो भी पॉलिसी पैकेजेस कश्मीर को दिए गए हैं वो इन्हीं दो प्रिंसिपल के बुनियाद पर दिए गए हैं। लेकिन इसको ये इसमें बहुत एक चीज मैं साफ करना चाहता हूँ, बहुत जरूरी है कि जब हम ये कहते हैं हिंदुस्तान की तरफ से कि कश्मीर जो है वो बुनियादी तौर पर दो मुल्कों का मामला है, इसका मतलब ये नहीं कि किसी इंटरनेशनल फोरम पर ये बात उठाई नहीं जाएगी।
सही, सही।
तो शायद मुझे लगता है कि प्रेसिडेंट ट्रंप जो है वो इस चीज को समझने में, मुझे जो लगता है क्योंकि ये हमारी स्टेटेड पॉलिसी है, फॉरेन पॉलिसी प्रिंसिपल है हमारा,
ठीक है,
तो ये हो सकता है कि वो शायद इस चीज को कि हम इंटरनेशनल लेवल पर इस मामले को उठाना चाहते हैं कि पाकिस्तान से हम बातचीत करना चाहते हैं, उस बातचीत में हम किसी को मीडिएट नहीं करवा चाहते, बल्कि ये चाहते
हैं। सर, ये भारत की एक बड़ी स्टेटेड पॉलिसी रही है जी। एम्बेसडर जफर इलाली साहब, आप फरमाइएगा, क्या इम्कान है ये जो जो दो हवाले मैंने दिए हैं कि एक तो ऑफ कोर्स मुजाहमत है और बड़ी सख्त मुजाहमत है भारत के ज़ेर इंतज़ाम कश्मीर से, और दूसरा ये है कि ये सी पैक है और भारत बिजनेस ओरिएंटेड अप्रोच है प्राइम मिनिस्टर नरेंद्र मोदी की भी, और ओवरऑल भारत की जो एक सोसाइटी से एक रिफ्लेक्शन आता है उससे भी, सो ये चीज़ें अपील कर सकती हैं कि कोई आउट ऑफ बॉक्स जाएँ या अपनी जो रिवायती एक स्टेटेड पॉलिसी रही है उसमें कोई तब्दीली आ जाए।
देखिए, मोदी के आउट ऑफ बॉक्स कुछ हो ही नहीं सकता। मोदी, हम समझते हैं कि वो एक खुद एक एंटी मुस्लिम लीडर हैं और उतने लीथल एंटी मुस्लिम लीडर हैं, और हम तो अभी जानना ये चाहेंगे कि अब जो बलूच लिबरेशन आर्मी को टेररिज्म का टेररिस्ट डिक्लेयर किया गया है, तो मोदी साहब अब जो पनाह दे रहे हैं बरामदा चुप्पी को दिल्ली में, और टीटीपी के साथ रॉ मिलके उनको वेपन्स और प्लानिंग और फाइनेंसिंग कर रहा है, क्या उनको पकड़ ये काफी नहीं है कि ये बीएलए डिक्लेयर किया गया है टेररिस्ट ऑर्गेनाइजेशन, उनको पकड़ के, जैसे वो कहते रहते हैं हाफिज सईद को, उनको पकड़ के हमारे पाकिस्तान भेजें, और टू शो कि ये सिर्फ नाम निहाद का डिक्लेरेशन नहीं है, ये इफेक्टिव है, एक बात। दूसरी बात यह है जी कि मेरे ख्याल में कि हिंदुस्तान जो है, जो इतना देर से हमें एक पराया स्टेट बनाने की कोशिश कर रहा है, अब नाकाम हो गया है। खुदा करे कि इनके दिमाग में कुछ चीज बैठे और हमारे साथ आके बात करें, हमारे और प्रॉब्लम्स हैं, कश्मीर एक है।
अब चलो कश्मीर से जरा आगे निकलते हैं। भैया बताइएगा कि दोनों लीडर्स की दरमियान जो गुफ्तगू हुई, प्राइम मिनिस्टर इमरान खान अभी ये कह रहे थे USIP में कि गैर मामूली और बहुत वालेहाना खैर मकदम था, हमारे लिए ये सेल्फ बहुत सरप्राइजिंग था, बड़ी शानदार मेज़बानी की गई और बड़े अच्छे माहौल में गुफ्तगू हुई मुख्तलिफ इशूज़ के ऊपर, सो आपको दोनों रहनुमाओं के दरमियान कोई इक्वेशन बनती हुई नज़र आती है?
बिल्कुल, मेरे ख्याल में हमारे प्राइम मिनिस्टर का जो स्टेटमेंट था वो बड़ा जेनरस स्टेटमेंट था, उन्होंने उनको शुक्रिया अदा किया उनकी और कहा कि बियॉन्ड एक्सपेक्टेशंस उनके साथ जो जिस किस्म की वार्मथ ऑफ द वेलकम था, तो मेरे ख्याल में ये एक डिसाइसिव, मैं पता नहीं ब्रेक थ्रू कहेंगे, मगर डिसाइसिवली इम्पैक्ट हुआ है पाकिस्तान यूएस रिलेशन से, और इंशाल्लाह इससे और भी बेहतर होते जाएगा।
हिलाल अहमद साहब, आप ये फरमाइएगा कि सितंबर में यूनाइटेड नेशन का सालाना आपको पता है कि इजलास होता है, तवक्को की जा रही है कि वज़ीर-ए-आज़म नरेंद्र मोदी भी होंगे, तवक्को की जा रही है, ये मैं तजयकार हलकों की बात कर रहा हूँ, कि वज़ीर-ए-आज़म इमरान खान भी होंगे, और कल वाली गुफ्तगू के पस मंज़र में इम्कान है कि साइड लाइन पर कोई मुलाकात भी हो जाए। सो एनी वे, बहरहाल एक हुकूमत दूसरी मुद्दत के लिए मोदी साहब आ चुके हैं और वो इलेक्शन के माहौल से भी बाहर हैं, सो कोई तब्दीली आ सकती है बायलिटरल रिलेशनशिप्स में बेहतरी लाने के लिए?
नहीं, देखिए, पहले तो मैं एक बात वाजे कर दूं, जो भी एम्बेसडर साहब ने कही कि नरेंद्र मोदी जो है वो एंटी मुस्लिम है, ये बिल्कुल गलत है, बेबुनियाद बात है, क्योंकि नरेंद्र मोदी की जो पार्टी है उसका नजरिया हिंदुत्व का जरूर है, लेकिन ये कहना कि हिंदुस्तान के मुसलमान बीजेपी को वोट नहीं देते बिल्कुल गलत है, और ये कहना कि नरेंद्र मोदी जो है पिछले 10 सालों में भी एंटी मुस्लिम पॉलिसी या पॉलिटिक्स करते चले आ रहे हैं बिल्कुल बिल्कुल बेबुनियाद है। तो कश्मीर के मामले को हमें कॉमनल रंग नहीं देना चाहिए, तभी बातचीत आगे बढ़ेगी, पहली बात तो मैं ये कहना चाहता हूँ। दूसरी बात, हिंसा से ताल्लुक सुधारना इस वक्त में हिंदुस्तान और पाकिस्तान दोनों के लिए जरूरी है, और मैं ये उम्मीद कर रहा हूँ एज ए पॉलिटिकल ऑब्जर्वर कि एक बात तो साफ वाजह है कि जिस तरह की बातचीत पूरे खत्ते में चल रही है, चाहे वो नया पाकिस्तान बनाने की हो या नया भारत बनाने की हो, दोनों में एक इम्पल्स तो दिखता है जो पॉजिटिव है, और इस पॉजिटिव इम्पल्स को अगर मामला सिर्फ कश्मीर तक ना महदूद किया जाए बल्कि उसको जिसे डी करना हो, जिसे कहा जाता है कि जो भी तनाव है वो कम किया जाए, अगर वो प्रोसेस जिसकी मुझे उम्मीद लग रही है, तो ये वाकई में पूरे के लिए एक बहुत ही जबरदस्त चीज होगी, और हमें उम्मीद करनी चाहिए कि ऐसा हो, इसकी पॉसिबिलिटी बनती नजर आ रही है। लेकिन अगर इस पर हम अपनी स्टेटेड पोजीशंस के साथ चल गए तब दिक्कत हो जाएगी कि अगर हम उसी तरह से, और जो कि मुझे लग रहा है कि चेंज होगा, चाहे अगर हम बिल्कुल पाकिस्तानी वजीर आजम का जो दौरा है अमेरिका का उसके अंदर भी ये बात साफ वाजे है कि वो भी कुछ नया चाहते हैं, वो ये नहीं चाहते वो बिल्कुल जिसे इशारों पे नाचना होता है वैसा करें, और हिंदुस्तान में भी ऐसा है, इशारों पे नाचने वाली बात नहीं है। तो ये जो है एक बार से फिर जो दुनिया मल्टीपोलर होने वाली होने जाती जाती हुई दिख रही है, तो उसमें नए पावर इक्वेशन जो बन रहे हैं उसमें एक जो रिलेशनशिप की शुरुआत हो सकती है।
जी बहुत शुक्रिया आपका हिलाल अहमद साहब, आपने हमें भारत से ज्वाइन किया। अम्बेसडर साहब आप हमारे साथ रहिएगा, हमें सीनियर सहाफ़ी और रिसर्च फेलो या थिंक टैंक के साथ वाबस्ता है मलिक सिराज साहब वाशिंगटन डीसी से, उन्होंने भी ज्वाइन किया है, ज़रा उनसे भी हम मालूम करेंगे कि वाशिंगटन के एतबार से ये दौरा क्यों कर अहम था। लेकिन हिलाली साहब पहले चूँकि जो रीजनल इशूज़ के ऊपर बात हो रही है, एक और डिवेलपमेंट उसका ताल्लुक पाकिस्तान से है, यहाँ पर जैसे बिन लादेन तक मालूम फराहम करने वाले पाकिस्तानी डॉक्टर शकील आफरीदी, उसकी रिहाई अमरीका का मुतालबा रही है, और गुज़श्ता रोज़ यहाँ पे फॉक्स न्यूज़ के साथ इंटरव्यू में भी ये सवाल किया गया, प्राइम मिनिस्टर ने कहा कि हम पाकिस्तान के अंदर ये मामला हसास है, उनको जासूस समझा जाता है, उन्होंने कहा जी आप तो प्राइम मिनिस्टर हैं आप छोड़ सकते हैं, तो उनका कहना था कि जमहूरियत में इतने आज़ादी से और ऐसे फैसले भी प्राइम मिनिस्टर नहीं कर सकता, अपोजिशन होती है। फिर उन्होंने कहा कि हाँ ये मुमकिन है कि आगे चल के हम इसके ऊपर नेगोशिएशन हो और हम भी अब कुछ लोगों की रिहाई के ऊपर इसको नेगोशिएट करें, जैसे डॉक्टर आफिया सिद्दीकी, ये कैसा स्टैंड था शकील आफरीदी के बदले में स्वाप जो है वो कहते हैं कि वो नेगोशिएट हो सकता है, उस पर गुफ्तगू हो सकती है।
देखिए ये तो मानना पड़ेगा कि प्राइम मिनिस्टर साहब ने खुद इस मामले को कहा है कि ऐसा कुछ स्वाप हो सकता है, तो अगर प्राइम मिनिस्टर कहता है कि स्वाप हो सकता है तो हमें यकीन करना चाहिए कि शायद हो सके। और साथ साथ उन्होंने जो कहा कि बड़े स्ट्रांग फीलिंग्स हैं, बिल्कुल बहुत स्ट्रांग फीलिंग्स हैं, वो जासूस समझा जाता है पाकिस्तान में, और आप देखें कि जासूस के खिलाफ बड़े स्ट्रांग रिजेंटमेंट्स होते हैं। मुझे नहीं पता क्या होगा क्या नहीं होगा, मगर मेरे ख्याल में ये जो उन्होंने खुद अब एक मामला छेड़ा है, इसका मतलब ये है कि इस पर कुछ तवज्जो वो देंगे अगर मामले ऐसा बड़ा। मगर मुझे नहीं पता जो आफिया सिद्दीकी मिसाल के तौर पे है वो कब, उसको तो 80 साल का सजा मिला है अंदर, तो वो कब या निकल सकेगी कि नहीं निकल सकेगी, इसलिए कि आपको पता है कि वो जो इजरायली जासूस अमेरिका ने जेल किया था पोलार्ड उसका नाम था, वो मेरे ख्याल पे काफी 20 साल के बाद 15-20 साल तक वो जेल में रहा और उसके बाद वो उसको भेजा गया। तो मेरे ख्याल में अब अच्छी बात प्राइम मिनिस्टर ने खुद रेज किया है, वो समझेंगे पॉलिटिकल बड़ा स्ट्रांग पॉलिटिकल इश्यू है, अब देखना चाहिए कि उनके पास क्या वो समझते हैं, इतना लेवरेज है उनके पास कि इसको इसके ऐसे एक्सचेंज को रियलाइज किया जाए।
जी मलिक सिराज साहब बहुत शुक्रिया आपका भी, आप खैर मकदम आपका, बल्कि इसी इशू से आपसे बात कर लेते हैं। आफिया सिद्दीकी जिनको बाकायदा अदालत से एक सजा दी जा चुकी है, क्या कोई स्वाप पॉसिबल है अमेरिकन कवानीन के तहत, या पहले प्रेसिडेंशियल पार्डन पॉसिबल है और उसके बाद ये कोई तबादला हो सकता है?
जी, सबसे पहले आपका बहुत शुक्रिया कि आपने मुझे अपने शो में लिया. जिस तरह आपको पता है कि यूएस में इस वक्त जो सूरत हाल है, यूएस इज सॉर्ट ऑफ अ डिसफंक्शनल डेमोक्रेसी. डोनाल्ड ट्रंप सिंगल हैंडेडली मुल्क चला रहे हैं और बहुत सारे फैसले वो खुद करते हैं. तो डोनाल्ड ट्रंप के हाथों में हो सकता है अगर वो प्रेजिडेंशियल पार्डन इशू करेंगे, बट आई गेस वो पहले तो ये क्विड प्रो को देखेंगे कि इसके अवज अमेरिका को क्या हासिल होगा और यूएस की पॉलिसी नॉट ओनली टुवर्ड पाकिस्तान बल्कि पूरी दुनिया की तरफ. इट्स बीन वेरी अनप्रिडिक्टेबल कि डोनाल्ड ट्रंप साहब सुबह कुछ और कहते हैं, शाम को कुछ और कहते हैं. तो देयर इज द पॉसिबिलिटी कि उन्होंने कल जो बातें की शायद वो आज उनसे वो रिट्रैक्ट करें. तो वन नेवर नोज कि ट्रंप के जहन में क्या चल रहा है. एंड बट आई थिंक ही इज अ पर्सन कि वो अमेरिका में बहुत सारे इंस्टीट्यूशंस को साइडलाइन करते आ रहे हैं. उन्होंने मीडिया पे अटैक्स किए हैं, उन्होंने कांग्रेस पे अटैक्स किए हैं और कई मरतबा वो जो कहते हैं ना पोलिटिकल करेक्टनेस के खिलाफ हो जाते हैं. तो इट्स पॉसिबल कि वो उस हद तक जाए. अदरवाइज अगर नॉर्मल दिन होते अमेरिका में तो हम कहते कि देयर वुड बी अ प्रोसेस अमेरिका में, तमाम इंस्टीट्यूशंस को एतमाद में लिया जाएगा और इस तरह के फैसले में. लेकिन आप देखते हैं कि अमेरिका में तो इस वक्त डोनाल्ड ट्रंप ने FBI पे भी हमले किए हैं और CIA पे भी उनकी तनकीद रही है. तो डोनाल्ड ट्रंप से आप एक्सपेक्ट कर सकते हैं कि अगर वो पर्सनली
कुछ भी जा सकते हैं, आउट ऑफ द बॉक्स भी जा सकते हैं
इमरान खान के साथ. इट्स ऑल अबाउट पर्सनल रिलेशनशिप.
सो इंप्रेशन क्या है अमेरिका में जनरली, अगर अमेरिका के मफादात की को आगे बढ़ाने की बात हो या प्राइम मिनिस्टर इमरान खान के साथ इंगेजमेंट की बात हो. मैं ये वापस आऊंगा कि अगला हमारा मौजू भी यही है कि अफगानिस्तान सेंट्रिक किस हद तक ये रहे, लेकिन इस एतबार से यानी अमेरिकन पॉइंट ऑफ व्यू से दोनों लीडर्स की मुलाकात कैसी रही?
अरे अमेरिकन पॉइंट ऑफ व्यू से इस तरह के अमेरिकन को बहुत सारे शिकवे शिकायत हैं पाकिस्तान से. जिस तरह इवन कल ट्रंप ने भी कहा कि अमेरिकन समझते हैं कि पाकिस्तान ने उन्हें रिस्पेक्ट नहीं दी है. और यहाँ पे लेकिन इनकी जो सिक्योरिटी एस्टेब्लिशमेंट है, CIA में जो लोग हैं, पेंटागन में जो लोग हैं, जो लोग अफगानिस्तान में रहे हैं, जिन्होंने जंग देखी है, तो जब वो यहाँ आते हैं पॉलिसी साज इदारों में होते हैं तो वो ये रिपोर्ट करते हैं कि भाई वहाँ हमारे साथियों को, हमारे सिपाहियों को, फौजियों को पाकिस्तान की तरफ से आने वाले दहशतगर्द ये जो तालिबान के एक्टिविस्ट हैं वो मार रहे हैं. तो यहाँ पे हर कोई उस पेज पे नहीं है, वन पेज पे नहीं है कि पाकिस्तान के साथ ताल्लुकात बहाल किए जाए. यहाँ पे अब भी स्टैंड ये है कि पाकिस्तान पे अमेरिका का स्टैंड सख्त होना चाहिए और पाकिस्तान ने जो पॉलिसी अपनाई हुई है उसमें नजरसानी करे पाकिस्तान. तो इसीलिए हम देखते हैं कि जब स्टेट डिपार्टमेंट के सामने ये सवाल रेज किया गया प्राइम मिनिस्टर के आने से पहले, तो वो बिल्कुल क्लूलेस थे क्योंकि यहाँ पे मुख्तलिफ पावर सेंटर्स हैं. पेंटागन की एक अपनी सोच है, CIA की अपनी सोच है, व्हाइट हाउस की अपनी सोच है. तो उस हवाले से मेरे ख्याल में अमेरिका में एक तरह से कंसेंसस है मुख्तलिफ पावर सेंटर्स में कि पाकिस्तान इसके रिटर्न में अमेरिका को रिस्पेक्ट दे, पाकिस्तान डिलीवर करे. और इवन ट्रंप इससे पहले जब हम देखते आ रहे हैं, ट्रंप मुसलसल यही कहते आ रहे हैं कि अमेरिका ने पाकिस्तान ने अमेरिका से पैसे लिए हैं लेकिन उन्होंने कुछ डिलीवर नहीं किया है. इन ऑल इन सडन कल उनके टोन में बहुत तब्दीली नजर आई.
और अब आते हैं जब अब डिलीवर करने की बात के ऊपर. एम्बेसडर जफर हिलाली साहब, अफगानिस्तान ऑफकोर्स तवक्को थी कि अफगानिस्तान टॉप एजेंडे के ऊपर, एजेंडे में टॉप पे होगा. और प्राइम मिनिस्टर इमरान खान ने सदर से मुलाकात के बाद जो एक ट्वीट किया है वो ये कि आई वॉन्ट टू एश्योर प्रेजिडेंट ट्रंप पाकिस्तान विल डू एवरी थिंग विद इन इट्स पावर टू फेसिलिटेट द अफगान पीस प्रोसेस. द वर्ल्ड ओव्स इट टू द लॉन्ग सफरिंग अफगानिस्तान पीपल टू ब्रिंग अबाउट पीस आफ्टर 4 decades ऑफ कॉन्फ्लिक्ट. मुख्तसरन ये कि वो कह रहे हैं कि जो पाकिस्तान के लिए मुमकिन है अफगानिस्तान के अंदर पीस लाने में और 4 अशरों से अमन के इस तरसे हुए इस मुल्क के अंदर अमन की बहाली के लिए पाकिस्तान सब कुछ करेगा, ये मैंने सदर को यकीन दहानी कराई है. सो अफगानिस्तान के ऊपर पाकिस्तान के किरदार को एक्नॉलेज किया जा रहा है और उसकी एफर्ट्स को. जी एम्बेसडर जफर हिलाली साहब,
ये तो बिल्कुल गलत बात होगा कहने कि हम सिर्फ दुनिया के लिए और अफगानिस्तान के लिए अमन चाहते हैं. अफगानिस्तान, हम अमन चाहते हैं अफगानिस्तान में अपने लिए, पाकिस्तान के लिए. इसलिए कि जब तक पाकिस्तान में, अफगानिस्तान में अमन नहीं होगा, पाकिस्तान में नहीं होगा. और मुझे बताएं कि हमने क्या क्या नहीं किया है अमन लाने के लिए. अब मगर ये लोगों को समझते हैं कि पाकिस्तान जो कहेगा वो तालिबान मान ले. क्या तालिबान 20-30 साल पहले माना पाकिस्तान की बात माना था कि वो बामियान के जो बुद्ध हैं उनको ना तोड़े जाए, आपके लिए अच्छा नहीं होगा, आपकी پالیسی کے معنی کہ آپ کا امیج کے لیے انہوں نے جا کے یہ اڑا دیے 3000 سال پرانے بدھ. دیکھیے ہم لوگ ہر وقت کوشش کرتے ہیں طالبان کے ساتھ جب ہماری بات ہوتی ہے تو ٹیل دیم کہ کیا ہونا چاہیے. وہ اپنے اٹس اندر اتھارٹی, اٹس اندر کنٹری, اٹس اندر پاور ان اندر کنٹری. ہم کیسے ان کو ناک کے جسید کے لا کے کہہ سکتے ہیں یہ کرو یہ کرو یہ کرو, اس لیے ہم نے کیا. یہ پتا نہیں کیا سمجھتے ہیں یہ امریکن, معاف کریے مجھے سمجھ نہیں آ رہی. یہ ایسے باتیں کرتے ہیں جیسے طالبان کے ساتھ ہمارا بس جو ہم کہیں گے وہ مان جائیں گے. بڑا اچھا کہا ہے عمران خان نے, مگر میرے خیال میں اگر میں ادھر ہوتا میں تھوڑا سا ایکسپلین بھی کرتا کہ یہ وہ ہم نے ان کو سجیسٹ کیا اچھا آپ بات کریں امنگ دی انٹرا افغان ڈائلگ میں شریک ہو. انہوں نے کہا ہرگز نہیں, ہم تو گورنمنٹ کٹ پٹی ریجیم سے نہیں بات کرنا چاہتے, انہوں نے تو ہمارے خلاف جنرل رہے اور ہم جنرل رہے, ان کے ساتھ کیوں بات کریں, ان کا کیا حیثیت ہے یہ وہ.
یعنی سب کچھ پاکستان کا کہنے پہ نہیں ہوتا ہے. آج پرائم منسٹر نے یہ کہا ہے ویسے ابھی یو ایس آئی پی میں کہ ہم بات جب کرتے ہیں تو اس کا مطلب یہ نہیں ہے کہ وہ ہمارے اختیار میں, یہ ایک مشکل پروسیس ہے, ایک مشکل ٹاسک ہے, ہم پوری ایفرٹس اپنی جگہ پہ ضرور کریں گے. لیکن طالبان کیا اس بات سے مطمئن ہوں گے کیونکہ انہوں نے بہرحال یہ کہا ہے پریزیڈنٹ سے گفتگو کے بعد پریس ٹاک میں بھی اور کل فاکس نیوز کے ساتھ کہ آپ جو افغان طالبان ہیں آپ ان کو ٹیررسٹ آرگنائزیشن کے طور پہ نہ دیکھیں, ان کی ملک کے اندر ایک پولیٹیکل جدوجہد ہے یا ان کے اندرونی نظریات ہیں اور ان کا کوئی انٹرنیشنل ایجنڈا نہیں ہے, وہ امریکہ کو یا کسی اس کے اتحادی یا یورپی ملک کو ہدف نہیں بنا کے بیٹھے ہوئے ہیں. سو کیا اس سے افغان طالبان کا کچھ ٹرسٹ ڈیولپ ہوگا پاکستان کے اوپر اور پاکستان کی لیڈرشپ پہ؟
دیکھیے ہمارے ساتھ ان کا بات چیت ہوتے ہیں اور ہمارے ساتھ ان کی اختلافات بھی ہیں اور ہمارے ساتھ وہ اگری بھی کرتے ہیں. ہم ان کو ریسپیکٹ دیتے ہیں, ہم ان کو ہر طریقے سے اپنا ویل مینٹ اور گڈ فیلنگ ایڈوائس دیتے ہیں اور کبھی سنتے ہیں وہ کہ نہیں سنتے ہیں وہ. میرے خیال میں اس سے زیادہ کوئی پاکستانی لیڈر پرامس نہیں کر سکتا ہے ایکسیپٹ ٹو سے آئی ول ڈو مائی بیسٹ. اس لیے اگر اس کے زیادہ پرامس کریں تو وہ بھی مایوس ہوگا اور جن کو طالبان بھی مایوس ہوں گے اور امریکہ بھی مایوس.
جی اب آپ بتائیے گا ملک سرائے صاحب, افغانستان کے معاملے کے اوپر پاکستان کے اوپر کتنا انحصار ہے امریکہ کا؟
میرے خیال میں بہت انحصار ہے اور امریکنز یہی سمجھتے ہیں کہ پاکستان مائکرو مینج کر رہا ہوتا ہے طالبان کو, وچ از ناٹ ٹرو, کیونکہ اس جنگ کو اب 20 سال ہونے کے قریب ہیں تو ان 20 سالوں میں بہت ساری چیزیں تبدیل ہو گئی ہیں. لیکن اگر ہم صرف اس بات پہ انحصار کریں کہ یا انسسٹ کریں کہ طالبان ایک پولیٹیکل فورس ہیں تو میرے خیال میں یہ پاکستان کے جو اپنے 75,000 کے قریب لوگ شہید ہوئے ہیں ان کے ساتھ ناانصافی ہوگی. طالبان ایک پولیٹیکل فورس سے زیادہ ایک مینٹیلٹی کا نام ہے, ایک سوچ کا نام ہے, اور اس سوچ کو جڑ سے اکاڑنے کی ضرورت ہے بجائے کہ ہم ان کو گلوریفائی کریں, ان کو ٹیبل پہ جگہ دیں, ان کو ہم یہ کہیں کہ انہوں نے کوئی غلط کام نہیں کیا. انہوں نے نہ اونلی امریکن یا نیٹو فورسز پہ حملے کیے ہیں بلکہ پاکستان کے جتنے شہری ہیں یہ خود کش حملے ہوئے ہیں پاکستان میں. تو میرے خیال میں ہیز ٹو بی اے ویری فائن لائن کیا جب ہم طالبان کو ڈسکرائب کر رہے ہوتے ہیں کہ ان لوگوں کا کیا رول رہا ہے خواتین کے حقوق کے حوالے سے, ہزارہ جو وہاں پہ رہتے ہیں افغانستان میں ان کے ساتھ, کہ شیعہ کمیونٹی کے جو لوگ ہیں یہ کہنا کہ یہ بالکل معصوم لوگ ہیں انہوں نے کچھ نہیں کیا, یہ پولیٹیکل فورس ہیں, یہ میرے خیال میں پاکستان کے اپنے لوگوں کے ساتھ ناانصافی ہوگی. پھر ایک آپ بات یہ بھی دیکھ لیں کہ اب جو ہے وہاں پہ مسئلہ طالبان کا نہیں ہے, اب وہاں مسئلہ آئیسس کا ہے. آئیسس کے جو ایکٹیویسٹ ہیں وہ اس خطے میں ایکٹیویٹ ہو گئے ہیں اور یہ وہ لوگ ہیں جو کہ کئی سالوں سے کئی دہائیوں سے لڑتے آ رہے ہیں. اب ان کی
اور خیر اس پہ تو طالبان کا بھی اگر طالبان اس میں انٹرنیشنل کمیونٹی کے ساتھ کھڑے ہیں اور وہ گارنٹی بھی لینے کو تیار ہیں کہ ہم ان کو نہیں فائٹ کرنے دیں گے. آنریبل آصف ننگ صاحب گورنر ہیں افغان پروونس کے, وہ ہمارے ساتھ موجود ہیں. آصف ننگ صاحب بہت شکریہ, مجھے تھا کہ آپ کی شاید لائن ڈراپ ہو گئی ہے, آپ کچھ دیر سے ہمارے ساتھ ہیں, اس کے لیے میں معذرت چاہتا ہوں آپ سے. فرمائیے گا, پاکستان کے وزیر اعظم کا دورہ افغانستان کے اوپر بڑی تفصیلی بات چیت ہوئی ہے, آپ وہاں بیٹھ کے آپ جو ایجوکیشنسٹ بھی ہیں آپ اینالسٹ بھی ہیں, آپ کیا اینالائز کر رہے ہیں کس ڈائریکشن میں یہ چیزیں جا رہی ہیں افغانستان کے اوپر؟
جی پہلے میں سلام پیش کرتا ہوں آپ کو اور سارے سامعین کو اور معزز مہمانوں کو. جہاں تک صدر عمران خان کا دورہ ہے وہ امریکہ کا
وزیر اعظم کا, جی
یہ تو ایک نارمل بات ہے. جہاں تک افغانستان کی بات چیت ہے اور افغانستان کی ایشو ہے, میرے خیال میں اس کا صرف یونی سلوشن نہیں ہے. افغانستان کی جو کشالہ ہے, افغانستان میں جو کشیدگی ہے, اس کی بہت پہلو ہے. میرے خیال میں ڈائمینشنل اس کا سلوشن بھی ہوگا. امریکہ بھی کردار ادا کر سکتا ہے افغانستان کی پیس میں, پاکستان بھی کچھ ادا کر سکتا ہے, لیکن زیادہ جو ہے افغان طالبان جو ہے وہ ادا کر سکتا ہے. اور یہاں کے جو شرکاء ہیں, یہاں پہ ایران ہے, رشیا ہے, اور دوسرا بھی یہاں پہ جو بھی ان کی کردار ہے, ان کی منافع ہے افغانستان میں, مفادات کی لڑائی بھی ہے یہاں پہ. اور پرانی جو ہے ہمارا یہاں پہ ایک ہم کہتے ہیں کہ ایک دشمنی پرانا بھی ہے یہاں, تو یہ سب کا حل کرنا, اس کا ایک حل نکالنا, اس کا ہم ٹائم اس پر بھی لگتا ہے. ایک دوسرا یہ ہے کہ اس میں اب خرچہ بھی آئے گا اس پر, اور خلوص نیت کے ساتھ ساتھ یہاں کچھ ریالٹیز ہے اس کو ریئلائز کرنا چاہیے. ایک طالبان کی جو سوچ ہے وہ پیس والا سوچ نہیں ہے. دوسرا پاکستان اور افغانستان کی مفادات جو ہے مطلب وصل نہیں ہوا, اس کو کوئی کنیکشن نہیں ہے اب تک اس طرح ریئل کنیکشن, مطلب وہ جو ہم یہ سمجھ لے کہ یہ بزنس کے حوالے سے, اکانومک کے حوالے سے, اقتصاد کے حوالے سے, یا کلچرل حوالے کے ساتھ, یا میڈیا وغیرہ, یا لوگوں کے درمیان ایک کنیکشن ہونا چاہیے, ایک اصل ہونا چاہیے کہ یہ بھی اس کا یہ کردار ادا کر سکتا ہے.
ایک اور چیز
مفادات کی تضادات جو ہے وہ بہت زیادہ ہے. ہم یہ سمجھتے ہیں کہ جب تک یہ تضادات موجود ہیں, جب تک لڑائی افغانستان میں موجود ہے, اور پیس کی جو جرنی ہے, یہ سفر ہے, وہ بھی آسان کٹ نہیں جا سکتا.
ٹھیک ہے, یہ بتائیے گا افغان گورنر آصف ننگ صاحب, ایک اور بات کہ پرائم منسٹر عمران خان نے گزشتہ روز ایک ٹویٹ, ان کے ریفرنس سے ایک سٹیٹمنٹ آیا کہ افغان طالبان جلد امن کے لیے بات کریں گے. سو کیا یعنی انٹرا افغان ڈائیلاگ کے لیے بھی پاسبلٹی ہے کہ وہ تیار ہوں, ایک بات. اور دوسرا, آج پریزیڈینشیل پیلس سے ریئیکشن آیا ہے صدر ڈونلڈ ٹرمپ کے گزشتہ روز کے بیان کے اوپر کہ اگر میں افغان جنگ جیتنا چاہوں تو میں 10 دن یا اس سے بھی کم عرصے میں جیت سکتا ہوں, بمبارڈمنٹ کی جا سکتی ہے کمپلیٹلی, لیکن کیا ہم دسیوں لاکھوں لوگوں کو مارنا چاہیں گے؟ سو نہیں. سو میں ہم پولیس مین کا رول نہیں چاہتے ہیں. سو پولیس مین امریکہ پولیس مین اگر نہیں بن رہا, سو وہاں پہ کون سی پاور ہوگی جو بہرحال کہیں نہ کہیں میڈیٹ کر رہی ہوگی یا سپروائز کر رہی ہوگی چیزوں کو؟
میرے خیال میں یہ ایک امریکہ کی واپسی کے لیے ایک ضرورت ہے. امریکہ یہ چاہیے کہ ہم ایک دن ایک طرف میں اپنی پالیسی چینج کرتے ہیں, اور جو بھی یہ افغانستان میں گزرتا ہے اس کو ہم اگنور کریں, تو یہ میرے خیال میں ایک بڑا لڑائی دوسرا جو اس سے بھی زیادہ برا ہوگا دنیا کے لیے, امریکہ کے لیے, پاکستان کے لیے, افغانستان کے لیے, تو یہ خطرناک ہے. تو باقی جو 10 دن میں ہم یہ کرتے وہ کرتے, تو یہ مطلب ابھی قریب 20 سال ہوا یہاں افغانستان میں امریکہ کی حضور, یہاں پہ ان کی جو یہاں پہ اس کی فوج تھا, ان کے جہازے تھا اور پاور تھا, آرمی ملٹری سب تھا. تو مطلب اس کا یہ تھا کہ ہم نے یوز نہیں کیا, یا اس کو جو ہم یوز کرنا چاہتا تھا وہ نہیں کیا. انسرجنسی اور انتہا پسندی بھی یہاں پہ بہت زیادہ ہوا, پہلے سے 20 سال پہلے جو جتنا تھا وہ اب سے زیادہ ہے. تو پھر اگر یہاں پہ انخلا آیا اور اس انخلا کو ہم ایسا ہی چھوڑا, اور وہ گروپوں جو ہم اس کو کہتے ہیں کہ انتہا پسند گروپس ہے, وہ دوبارہ سامنے آیا, اور تو یہ بہت بڑا خطرہ ہوگا, اور یہ اچھا بھی نہیں ہے میرے خیال میں. جو جہاں تک بات چیت کی بات ہے, جہاں تک امیدواری کی بات ہے, عمران خان نے بھی امیدواری دیا, اور یہ امیدواری کے پیچھے اگر یہ ایک ایکشن پلان ہے تو اچھا ہے. میرے خیال میں پاکستان بہت بڑا کردار ادا کر سکتا ہے, لیکن اگر پاکستان کی مفادات اس میں ہے کہ ہم افغانستان کی مصالحہ, افغانستان میں امن و امان
چاہتے ہیں. نہیں, وہ تو ابھی بھی انہوں نے کہا کہ جی اس میں پہلی دفعہ یہ ہوا ہے کہ افغانستان, پاکستان اور امریکہ تینوں کے مفادات جو ہیں وہ کنورج کر رہے ہیں, اور مشکل حالات سے جو تعلقات پاکستان کے تھے افغانستان کے ساتھ یا امریکہ سے, وہ نکل چکے ہیں. بہت شکریہ افغان گورنر آصف ننگ صاحب, آپ نے ہمیں جوائن کیا. اور ہلالی صاحب, چند سیکنڈ کی آپ کو ہم اور زحمت دیں گے, کیونکہ اگلا جو ہمارا سیگمنٹ ہے وہ میڈیا سینسرشپ سے ہے, اور آپ میڈیا کا ایک پروگرام, آپ اس کے پرماننٹ ممبر ہیں, آپ اس کو اینالسٹ ہیں. سو اس ریفرنس میں ایک کوئک کوسچن آپ سے کریں گے ایک بریک کے بعد.
وی او اے اردو اب آپ کے ہاتھ میں, پڑھیے, دیکھیے, سنیے, سیو کیجیے, فالو کیجیے. دور جانے کی ضرورت نہیں۔ وی او اے اردو کی اہم ترین خبریں اور بریکنگ نیوز کی لائیو سٹریمنگ ویڈیوز اب آپ کی ہتھیلی میں ہیں۔ آئی فون کے لیے خصوصی طور پر تیار کی گئی اردو وی او اے کی خصوصی ایپ ڈاؤن لوڈ کیجیے، جو ایپ سٹور پر بھی دستیاب ہے۔ وی او اے اردو اب آپ کے ہاتھ میں۔
یہ وائس آف امریکہ واشنگٹن ہے، میں ہوں اسد حسن اور پروڈیوسر اسفر امام۔ بات ہم کریں گے پاکستان کے اندر میڈیا کی آزادی یا میڈیا کے اوپر قدغنوں کے اوپر۔ یہ سوال وزیر اعظم عمران خان کے دورہ امریکہ کے دوران بھی اٹھایا جا رہا ہے۔ گزشتہ روز جب وہ پریس سے بات کر رہے تھے پریزیڈنٹ ڈونلڈ ٹرمپ کے ساتھ مل کے، تو اس وقت بھی ان سے یہ سوال کیا گیا۔ ابھی کچھ دیر پہلے یونائٹیڈ اسٹیٹس انسٹیٹیوٹ آف پیس میں بھی ان سے یہ سوال کیا گیا اور انہوں نے خود اس کے اوپر تفصیلی بات بھی کی ہے۔ لیکن پاکستان کے اندر جو ڈیولپمنٹ ہے، حزب اختلاف کی جماعتوں کا جو اتحاد ہے، اس نے پاکستان کے ذرائع ابلاغ پر غیر اعلانیہ پابندیوں کی مذمت کرتے ہوئے یہ معاملہ عدالت میں لے جانے کا اعلان کیا ہے۔ اپوزیشن جماعتوں نے میڈیا سینسرشپ کو اظہار رائے پر قدغن کی بدترین صورت قرار دیا ہے، اور یہ پچھلے دنوں میں دیکھنے میں آیا بھی ہے کہ دو جو لیڈنگ پاکستان کے لیڈرز ہیں، یعنی سابق صدر آصف علی زرداری اور مسلم لیگ نواز کی نائب صدر، اور لیڈنگ جو رول ہے اس وقت مریم نواز صاحبہ، ان کے انٹرویوز نشر نہیں ہو سکے۔ پیمرا یہ کہتی ہے یا حکومت یہ کہتی ہے کہ چونکہ وہ سزا یافتہ لوگ ہیں، ان کے انٹرویوز نشر نہیں ہونے چاہیے تھے۔ اسی طرح جو گزشت جس دن یہاں پہ پرائم منسٹر عمران خان کا واشنگٹن میں کمیونٹی سے خطاب تھا، مریم نواز کا فیصل آباد میں جلسہ تھا جو میڈیا میں، جس کا بلیک آؤٹ ہوا۔ یہ بلیک آؤٹ کیوں کر ہے؟ کیوں فواد چودھری جو خود حکومت کے اندر ہیں وہ بھی اس بات کو قبول کرتے ہیں کہ یہ میڈیا بلیک آؤٹ نہیں ہونا چاہیے ہے؟ ظفر الالی صاحب، میں اس پہ پرائم منسٹر کا ورژن ابھی دیتا ہوں جو انہوں نے یہاں یو ایس آئی پی میں بات کی ہے۔ کل تو انہوں نے مختصراً کہا کہ میڈیا پاکستان کے اندر بہت آزاد ہے، اور آج انہوں نے کھل کے میڈیا کے اوپر گفتگو کی کہ میں تو آزاد میڈیا کا بینیفیشری ہوں اور سب سے بڑا اس کا حامی بھی ہوں، لیکن انہوں نے یہاں پہ باور کرایا کہ میڈیا پاکستان کے اندر جو کچھ کہتا اور کرتا ہے برطانیہ اور امریکہ میں اس کا تصور بھی نہیں کیا جا سکتا۔ اپنی ذاتی زندگی کے ریفرنس میں انہوں نے کہا کہ ہم ساتھ ہیں، لیکن اگلے دن خبریں آ جاتی ہیں کہ ہمارے درمیان ڈیورس ہو رہی ہے۔ سو میڈیا یہ باتیں کیسے چھاپ سکتا ہے؟ سو ہم اس کو کنٹرول نہیں کرنا چاہ رہے، لیکن ہم میڈیا واش ڈاگ کے ذریعے یہ چاہتے ہیں کہ وہ اپنی پابندیوں کا جو ہے وہ ادراک کرے، احساس کرے۔ کوئی مار پیٹ نہیں، کوئی زد و کوب نہیں جیسے ماضی میں ہوتا تھا۔ یہ پرائم منسٹر نے اپنا ورژن دے دیا ہے، میں نے اپوزیشن کا بھی دیا ہے۔ آپ فرمائیے گا قدغنے ہیں واقعتاً، یا میڈیا کو تھوڑی ذمہ داری کے ساتھ آزادیوں کے حصول کو یقینی بنانا چاہیے؟ سچویشن کیا ہے پاکستان میں؟
دیکھیے، میں میڈیا میں ہوں اور میں میڈیا میں رہا ہوں 10 سال سے، اور میں آپ کو بتا سکتا ہوں کہ ایک دفعہ بھی مجھے کوئی گائیڈنس نہیں ملی، کوٹ ان کوٹ گائیڈنس، کوئی مجھے فرمان نہیں آیا ہے، نہ چینل اونر سے، نہ گورنمنٹ سے۔ گورنمنٹ تو چھوڑ ہی دیں، چینل اونر سے بھی کبھی یہ نہیں آیا ہے۔ ہمارے پاس کوئی رولز اینڈ ریگولیشنز ہیں ریگارڈنگ کیا کیا آپ کہہ سکتے ہیں اور کیا کیا نہیں کہہ سکتے، نہیں کہنے اس لیے کہ وہ یا کنٹیمپٹ آف کورٹ میں ہو جاتا ہے، یا وہ پرسنل، اتنے پرسنل ہو جاتے ہیں کہ وہ ایک قسم کا، معاف کریے، گٹر پریس ہوتا ہے۔ اس پہ ہم لوگ
لیکن یہ رکاوٹ نہیں ہے کہ مریم نواز کا جلسہ وہ نہیں دکھایا جاتا، خبر تک نشر نہیں کی جاتی، سو اس میں کیا کباہت ہے ان کو میڈیا کے اوپر موقع دینے میں؟
میں نے تو شارٹس دیکھا ہے جی ان کے جلسے کے بارے میں، پکچر پبلش بھی ہوئے ہیں ان کے جلسے کے بارے میں۔ میں صرف آپ سے یہ کہنا چاہتا ہوں کہ اگر ایک کنوکٹ کو اگر آپ اس کے حق کٹیل ہوتے ہیں تو وہ تو کٹیل ہوتے ہیں، وہ سب کانوکٹس کے حق کٹیل ہوتے ہیں۔ تو ہو ہی نہیں سکتا نا کہ آپ جیل میں بیٹھے ہوئے ہیں اور آپ لوگوں کو بلائیں جیل میں اور کانفرنس کریں، یا جیل سے باہر نکلیں اور آپ ود آل دا رائٹس آف سٹیزن ہو ہیز ناٹ وائلیٹڈ دا لا، آپ ویسا تو نہیں ہو سکتا ہے۔ دوسری بات یہ ہے کہ اگر آپ کو واقعی کوئی پرابلم ہے تو جائیں کورٹ میں، جائیں وہ جا رہے ہیں کورٹ میں۔ یہ تو نہیں ہو سکتا نا کہ اس لیے کہ آپ کے پاس جرنلسٹ ہیں اور آپ مثال کے طور پہ ایک پرٹیکولر چینل کے لیے کام کرتے ہیں، دیر فور ان آپ کے ٹیکسز آپ کے بارے میں پوچھا جائے تو وہ ایک قسم کا پریشر بن رہا ہے۔ بھائی ٹیکس اگر آپ نہیں دے رہے ہیں یا ٹیکس کم دے رہے ہیں تو آپ بھگتیں اور جواب دیں، وہ تو ایک ٹیکس لا ہے، کورٹس ہیں۔ अब ये क्या कहेंगे कि कोर्ट्स को भी इन्होंने ये कर दिया है। आई एम सॉरी, ये
ठीक है, आप नहीं समझते कि वहाँ पे रिजवान रजी साहब हमारे साथ हैं, प्रोफेसर भी हैं जर्नलिज्म के, एनालिस्ट कॉलमिस्ट भी हैं और एंकर भी हैं, और उन्हें खुद गिरफ्तारियों का भी सामना करना पड़ा कुछ दिन के लिए, और वो उन जर्नलिस्ट में हैं जो ये समझते हैं कि पाकिस्तान के अंदर मीडिया के ऊपर कदघने या थोड़े प्रेशर्स हैं। रिजवान रजी साहब आप बताइएगा, प्राइम मिनिस्टर की गुफ्तगू आपने सुनी, वो कहते हैं मीडिया तो ज़रूरत से ज़्यादा आज़ाद है, कदघने बिल्कुल नहीं है, लेकिन ये पोजीशन को ना दिखाने की वजह क्या है? कोई एंटायर स्टेट उनका वर्जन उसकी वजह से, या रियासत के इदारों के ऊपर तनकीद की वजह से, या सियासी हुकूमत जो है आपके ख्याल में वो डिक्टेट कर रही है, क्या सिचुएशन क्या है?
देखिए ये सारा कुछ है जो आपने फरमाया है, बुनियादी तौर पे इशू ये है कि ये जो रिटायरमेंट के बाद पैराट्रूपर बन के मुख्तलिफ टेलीविजन स्क्रीनों पे आगे बैठ गए हैं ना लोग, जिनको जर्नलिज्म की एबीसी नहीं पता, ये कहते हैं कि रशिया के अंदर मीडिया बहुत आजाद है क्योंकि रशियन मीडिया को अमेरिकन को गाली निकालने की सारी आजादियां हासिल है। ये इस तरह की आजादी की बात करते हैं, और इस तरह की आजादी यकीनन अगर आपने मीडिया स्क्रीन पे बैठ के अपोजिशन के ऊपर नंगी गालियां तक ऑन एयर गई हैं, लेकिन उसके ऊपर, और उस वक्त बाय द वे वो अपोजिशन नहीं थी, उस वक्त वो हुकूमत थी, लेकिन वो इतनी बेबस थी डीप स्टेट के सामने कि वो अपना दिफा भी नहीं कर पाती थी। इसलिए इस बात को छोड़ा जाए, मैं तो प्राइम मिनिस्टर साहब की आज जो वो अभी थोड़ी देर पहले एक थिंक टैंक के सामने बैठे हुए स्टेटमेंट दे रहे थे, मैं उसके ऊपर थोड़ी सी बात करना चाहूंगा। उन्होंने कहा कि जनाब देखिए मीडिया तो पाकिस्तान में इतना आजाद है, मैं एक मिसाल के तौर पर पेश कर रहा हूँ, उससे आप अंदाजा कर लीजिएगा, मीडिया पाकिस्तान में इतना आजाद है कि अगर इनकी हम बात पे चले जाते तो डॉलर के ऊपर रन हो जाता। अब डॉलर के रन पे आ जाइए, यानी डॉलर जब 122 का था तो अली जैदी साहब जो फेडरल कैबिनेट के मेंबर हैं उन्होंने मीडिया पे आके कहा, लाइव कहा कि मैं तो डॉलर को 150 से ऊपर देख रहा हूं। हम इकोनॉमी कवर करते हुए हमें तीन दहाइयां गुजर चुकी हैं, हमारे तो हाथों के तोते उड़ गए कि हुकूमत ने अगर डिवेल्यूएशन करनी भी होती है तो हुकूमत इस तरह के गैर जिम्मेदाराना स्टेटमेंट नहीं देती। आगे आ जाइए, डॉलर एक दिन में 142 से उठ के 148 पे गया, प्राइम मिनिस्टर ने मुलाकात के लिए बुलाया गवर्नर स्टेट बैंक को जो नए आमदशुदा रजा बाकर साहब हैं, और उसके बाद अगले दिन डॉलर 142 पे वापस चला गया और एक हफ्ते में डॉलर दोबारा 150 के ऊपर था। अब ये जो स्पेकुलेशन है, अगली बात देख लीजिए, डॉलर 150 से उठता है, एक महीने के अंदर 165 पे चला जाता है, और उसके बाद फिर गवर्नर स्टेट बैंक को बुलाते हैं, बनीगाला के अंदर तलब फरमाया जाता है, और फिर अगले दिन 153 पे खुलता है।
ठीक,
ये जो स्पेकुलेशन हो रही है
तो यानी
मेरी ड्यूटी है कि मैं इसको रिपोर्ट,
ठीक है रिजवान साहब, मैं वैसे मैं आपको ये बता दूं, हमारे साथ जनाब नईमुल हक साहब भी हैं, पाकिस्तान तहरीक इंसाफ के सीनियर रहनुमा और स्पेशल असिस्टेंट टू प्राइम मिनिस्टर, मैं उनका वर्जन भी उसमें शामिल करूंगा, लेकिन मुझे स्पेसिफिकली मीडिया कदघनों पर बात करें। प्राइम मिनिस्टर का जो ये कहना है कि मीडिया जरूरत से ज़्यादा आज़ाद है, ये सिर्फ स्पेकुलेशन से हट के, चलो ये तो इकोनॉमी के मामले में आपकी बात जस्टिफाई हो सकती है कि चीज़ें आगे पीछे हुई हैं, लेकिन पोलिटिकल जो कहना चाहिए कि डिस्टेबिलिटी है, इंस्टेबिलिटी है, उसके अंदर भी जो क्या सराइयाँ हैं वो उनका रोल तो होता है, जो मुंह में आए कहा जाए, यानी कोई गवर्नमेंट के खात्मे की नवीद दे रहा हो, डेट्स दे रहा हो, तो इसमें कब इस्तेकाम आएगा? सो इसमें मीडिया के अंदर पूरी रिस्पॉन्सिबिलिटी भी तो उस पैकेज का हिस्सा है ना आज़ादी का, और ये प्राइम मिनिस्टर ने बिल्कुल दुरुस्त कहा है कि जो बरतानिया में अमरीका के अंदर इस तरह की जो गुफ्तगू पाकिस्तान के अंदर होती है वो यहाँ पे तसव्वुर उसका नहीं किया जा सकता। डिफेमेशन लाज अगर सख्त हूँ सो बड़ी कीमत उसकी अदा करना पड़ती है। सो पाकिस्तान में मीडिया को जिम्मेदार भी होना चाहिए या नहीं होना चाहिए, आप ये बताइएगा।
बिल्कुल होना चाहिए, मैं मीडिया एथिक्स पढ़ाता हूँ बच्चों को, और वो मेरे मुंह की तरफ देख रहे होते हैं क्लासरूम में बैठे हुए कि मैं किस मरीज की बात
कर रहा हूं। इसमें साथ एक और क्रिटिकल क्वेश्चन भी है,
होना चाहिए
साथ ही कि आपसे तासुर ये भी मिलता है कि मीडिया हाउसेज से ज्यादा मीडिया सेल्स के साथ वाबस्तियां जिनकी हैं वो बहुत डोमिनेंट हैं। सो ये मीडिया सेल्स के साथ भी तो डिसकनेक्शन होना चाहिए या नहीं होना चाहिए जर्नलिस्ट का, भले वो पीटीआई का वो मरियम सेल हो या जिसको,
मीडिया सेल होने नहीं चाहिए, लेकिन देखिए लॉबिंग ग्रुप दुनिया भर के अंदर होते हैं, लेकिन ये नहीं होता कि एक शख्स को तो गाली निकालने की आजादी है, एक शख्स को तो दूसरे शख्स को अगर वो आगे से कोई जवाब देगा कसूर क्या है? रिजवान रजी का कसूर ये है कि वो हुकूमत के बयानिए का जवाबी बयानियां लेके आता है,
लिहाजा इसको गिरफ्तार करो, इसको घसीटो, इसकी हैंडकफ्ड की जो तस्वीर है वो मीडिया के ऊपर जारी करो, पूरी दुनिया में इसकी करेक्टर असैसिनेशन के लिए ट्विटर पे आके ट्रेंड बनाओ।
ठीक है, नहीं ऑफकोर्स इसकी जाहिर है ये गिरफ्तार नहीं। मलिक साहब, स्पेशल असिस्टेंट टू प्राइम मिनिस्टर, बहुत शुक्रिया आपका, आपने हमें सुना। हमने चाह रहे थे कि आप जो दूसरा वर्जन सुने, एम्बेसडर जफर हिलाली साहब हमारे साथ हैं और रिजवान रजी की बात आपने सुनी, प्राइम मिनिस्टर साहब की गुफ्तगू आपने मीडिया फ्रीडम के ऊपर सुनी। बहरहाल ये वेस्ट के लिए, इंटरनेशनल कम्युनिटी के लिए एक सवाल है। सो अभी अपोजिशन जा रही है कोर्ट के अंदर, आप ये फरमाएंगे हमने तो तहरीक इंसाफ के कई महीनों पर मुहित धरने जो हैं वो लाइव देखे हैं, मरियम बीबी का जलसा क्यों नशर नहीं हो रहा पाकिस्तान के अंदर?
देखिए, मैं समझता हूँ कि हमारी सियासत जो है वो इस हद तक एक खराब हो चुकी है कि जितने भी इखलाकी जाबते हैं वो हम सियासत के हर मैदान में उनको भूलते चले जा रहे हैं। मैं हमेशा से इस बात का कायल हूँ कि मीडिया को खुद अपना ज़ाबता अखलाक तैयार करना चाहिए, और मैं समझता हूँ कि सिर्फ एक बुनियादी असूल है जो मैं समझता हूँ अगर सब उसको अपना लें तो मसला हल हो जाए। बुनियादी असूल यह है कि अगर मुझ पर नई मजहब पर मीडिया पर कोई इल्ज़ाम लगता है, ज़रूर लगे, मगर वो मेरा मौक़िफ़ भी मीडिया को चाहिए कि उसी इल्ज़ाम के साथ ज़रूर बता दें। मैं समझता हूँ कि अगर मीडिया इस असूल को अपना ले तो हमारे 90% मसाइल खत्म।
बिल्कुल दुरुस्त, सबसे बड़ी शील्ड जो है वो मीडिया एथिक्स है, वो मीडिया मैन के लिए भी और बाकी जो
मैं समझता हूँ कि और मीडिया को की आज़ादी में किसी किस्म की रुकावट नहीं होनी चाहिए। मीडिया की आज़ादी जो है उसका तायुन खुद मीडिया को करना चाहिए, और जितने भी हमारे सहाफ़ी हजरात हैं, जितना भी इलेक्ट्रॉनिक मीडिया है या प्रेस मीडिया है या सोशल मीडिया है, मैं समझता हूँ कि पूरी कौम को एक सर जोड़ कर बैठना चाहिए जिसमें बेशक पार्लियामेंटेरियन भी शामिल हों, और एक ऐसा ज़ाब्ता अखलाक लेकर सामने आना चाहिए जबकि सबकी शिकायत जो है वो दूर हो सके और एक सेहतमंद रुझान।
ठीक है, तो नईम उल हक साहब, आप जब रिफॉर्म्स करना चाह रहे हैं, इस्लाहात लाना चाह रहे हैं मुख्तलिफ इदारों के अंदर, आप डिफेमेशन लॉज भी बनवा लीजिए, जर्नलिस्ट और पार्लियामेंटेरियन सिविल सोसाइटी मिलके, इसमें कुछ ज़्यादा वक्त तो नहीं है, और बता दें कि कोर्ट 2-3 हफ्तों के अंदर फैसला कर लेगी, ऑटोमेटिकली चीज़ें जो हैं वो रेगुलेट हो जाएंगी या बेहतर अंदाज में काम करेंगी, इसमें क्या मुश्किलें हैं?
मेरा ख्याल है कोई मुश्किल नहीं होनी चाहिए, अगर हो किसी का हमारी हुकूमत का है, हम तो बल्कि मेरे आज ही मीडिया के तो टॉप बड़े मीडिया अपने हैं, इस्लामाबाद में हूँ, मेरी उनसे गुफ्तगू हो रही थी, जो कुछ हो रहा है मीडिया पर सख्त, यकीनी तौर पर किसी भी मलकुल वतन पाकिस्तानी को उस पर खुशी नहीं होनी चाहिए। सबसे ज़्यादा तनकीद तो इमरान खान पर होती है आजकल जो मीडिया पर है, और उन पर भी होती है, मगर मैं समझता हूँ कि तनकीद बुरी बात नहीं है, मगर जो दोनों तरफ के जो मौक़िफ़ हैं वो ज़रूर मीडिया को अपनाने चाहिए। अफसोस इस बात का है कि मीडिया बिल्कुल इस बात को नज़रअंदाज करके अफवाहों को इतना ज़्यादा उछालता है, सेंसेशनलिज्म को इतना ज़्यादा उछालता है कि एक जो झूठ है वो हकीकत बन जाता है।
सही।
तो ये मैं समझता हूँ एक बुनियादी मसला है जिसमें पूरी कौम को गौर व फिक्र की ज़रूरत है, और हुकूमत इस मामले में बिल्कुल तैयार है। हम मीडिया से गुफ्तगू करके आमने सामने बैठ कर, बल्कि कौमी असम्बली में अगर कानून पास करने हैं उस हवाले से, उसके लिए भी हम तैयार हैं, मगर मैं समझता हूँ कि इस राह का तायुन मीडिया की बुनियादी जिम्मेदारी खुद।
सो ये तवक्को रखी जाए कि पाकिस्तान तहरीक इंसाफ की हुकूमत अपोजिशन के साथ, मीडिया के साथ, सिविल सोसाइटी के साथ मिलके कोई एक प्लेटफॉर्म बना रही है जो ज़ाब्ता तश्कील देगी, उस ज़ाब्ते को फिर पार्लियामेंट के अंदर से भी एक कानूनी शक्ल में, डिफेमेशन लॉज की शक्ल में सामने लाया जाएगा।
देखिए, ये मैंने अपनी ख्वाहिश का इजहार कर दिया, इंशाल्लाह वज़ीर आज़म साहब परसों वापस आ जाएंगे, और मैं यकीनी तौर पर चाहूंगा कि हम इस मामले को आगे बढ़ाएं, कदम उठाएं मीडिया के नुमाइंदों।
और आप असूली तौर पे इस बात से इत्तेफाक करते हैं कि अगर मरियम बीबी, बिलावल भुट्टो, यानी जो भी आप पॉलिसी लाइन खींचते हैं कि रियासत के इदारों को तनकीद नहीं करनी है, गैर ज़रूरी तजहीक नहीं करनी है लीडर्स की भी, और जो लाइन बन जाए तो उसके बाद उनका भी खिताब, उनके भी जलसे बराह रास्त दिखाए जाने चाहिए?
देखिए, मुझे नहीं पता कि ये कल जो वाक़ हुआ है मरियम बीबी को तो हमेशा कवरेज मिलती आ रही है, हमेशा से पिछले मेरे ख्याल एक महीने से रोज़ाना ही वो बड़ी बहुत, क्योंकि जहाँ जहाँ भी गुफ्तगू करती हैं उनको कवरेज मिली है। परसों के वाक़े पर मुझे अफसोस के साथ कहना पड़ता है कि मेरे पास दो हकायक नहीं है जिनकी बुनियाद पर मैं उस वाक़े पर रोशनी डाल सकूँ, मगर मैं समझता हूँ कि एक वाज़ तौर पर, जैसा मैं फिर कहना चाहूँगा, एक ज़ाब्ता अख़लाक़ सामने, सबकी मर्जी शामिल हो, تو ہم کم از کم میڈیا کے حوالے سے جو قومی زندگی پر ایک بہت ہی ایک اہم ان کا اثر ہوتا ہے روزانہ, ہم ایک صحیح راہ پہ نکل پڑیں گے.
بہت شکریہ اسپیشل اسسٹنٹ ٹو پرائم منسٹر جناب نعیم الحق صاحب. ایک منٹ میں رضوان رضی صاحب اس کو سمپ کیجیے گا, یہ جو اچھا ان کا رابطہ بھی منقطع ہو گیا, تو اس سیگمنٹ کو یہاں پہ ختم کرتے ہیں. امبیسڈر ظفر علی صاحب آپ کے بھی ہم ممنون ہیں, اور جناب نعیم الحق صاحب آپ کا بھی شکریہ. یہ وائس آف امریکہ واشنگٹن ہے. کوئکلی ہم چلیں گے پروگرام کے آخری حصے کی جانب, اور اس کا تعلق جو ہے وہ دہشت گردی سے ہے, وہ 9/11 سے ہے, گوانٹانامو بے سے ہے, اور کافی حد تک اس کا تعلق انسانی حقوق سے بھی ہے. پاکستان کے اندر غیر معمولی تنقید ہے آف کورس قیدیوں کے یا لوگوں کے اغوا کے اوپر یا ان کو لاپتہ کرنے کے اوپر, لیکن ایک گوانٹن ناموبے کو سامنے رکھا جائے تو نیو یارک میں جو 11 ستمبر 2001 میں حملہ ہوا تھا ورلڈ ٹریڈ سینٹر پہ اور دیگر مقامات پہ جو حملے ہوئے تھے, اس میں اس کے جو ماسٹر مائنڈ تھے خالد شیخ محمد, ان سمیت کم از کم 5 ملزمان کے خلاف مقدمے کی سماعت کا آغاز گزشتہ روز ہوا 17 سال کے بعد, اور باقاعدہ مقدمہ ابھی یہ کہا جا رہا ہے کہ یہ نہیں ہے, اور اتنا وقت کیوں کر اس میں لیا گیا ہے, اور اب گوانٹانامو بے میں کتنے قیدی موجود ہیں, کتنے پاکستانی موجود ہیں, یہ تفصیلات ہم جانتے ہیں. نیلوفر مغل سے وائس آف امریکہ کے لیے رپورٹ کر رہی ہیں, گوانٹانامو بے میں اس وقت موجود ہیں اور اس سماعت کا جو آغاز ہوا ہے اس کو وہ وہاں پہ بیٹھ کے وٹنس کر رہی ہیں. بہت شکریہ نیلوفر, بتائیے گا آپ کی آبزرویشن کیا رہی, گزشتہ روز بھی سماعت ہوئی, آج اس کا دوسرا دن تھا, کیا آپ نے مشاہدہ کیا ہے خالد شیخ محمد اور باقی جو دیگر قیدی ہیں ان کے خلاف پروسیکیوشن میں؟
بالکل, کل پیر کے روز یعنی مقدمے کی سماعت کا جو ہے پہلا دن تھا. کل وکلاء استغاثہ کی جو ٹیمیں ہیں اور جو ڈیفینس کی ٹیمیں ہیں وہ آمنے سامنے بیٹھی تھی, اور ان کے ساتھ ملزمان بھی تھے. ہر ملزم کی اپنی ڈیفینس ٹیم ہے, اس لیے ان کا جو مقدمہ ہے وہ بظاہر تو یہ 9/11 کا ایک ہی مقدمہ ہے, لیکن یہ ابھی باقاعدہ مقدمے کا آغاز نہیں کیا گیا جیسے آپ نے ابھی کہا ہے, لیکن ہر مقدمے کے لیے اپنی الگ ڈیفینس ٹیم ہے اور وہ ان کے لیے الگ الگ ہی مقدمہ اس وقت لڑ رہی ہے. تو مقدمے کا جو کل جو سماعت تھی اس کے پہلے دن تو زیادہ تر جو جج ہیں انہوں نے گزشتہ جو سماعتیں ہوئی گزشتہ سالوں کے درمیان جو سماعتیں ہوئی ان پر نظر دوڑائی, اور وکلاء استغاثہ اور ڈیفینس کی جو ٹیمیں ہیں ان کی انہوں نے دلائل سنے. میں آپ کو یہاں پر یہ بتاتی چلوں کہ اس مقدمے میں 5 لوگ ہیں, ایک تو خالد شیخ محمد ہیں, اس کے علاوہ 4 اور لوگ ہیں. ایک ہے عمار البلوچی, وہ بھی پاکستانی ہے, ان کا اصل نام عبدالعزیز ہے, اور اس کے علاوہ یمن سے تعلق رکھنے والے ولید بن عطاش اور یمن کے ایک اور رمزی بن شبی ہیں, اور سعودی عرب کے ایک افریقی نژاد ہیں وہ مصطفیٰ احمد الحسابی, اور یہ 5 لوگ ہیں جن پر مقدمہ چلایا جا رہا ہے. اور آج منگل کے روز آج کلوز سیشن تھا, آج میڈیا اور جو دیگر لوگ ہیں ان کو اندر جانے کی اجازت نہیں تھی.
ٹھیک ہے, اچھا لیکن نیلوفر یہ بتائیں کہ خالد شیخ محمد کے علاوہ اب بھی کچھ پاکستانی یہاں پہ موجود ہیں, اور اوور آل کتنے قیدی ہیں گوانٹانامو بے میں جن کو ابھی بھی اس حراستی مرکز میں رکھا گیا ہے؟ بہت سارے رائٹس کے ادارے اس کو غیر قانونی غیر آئینی حراستی مرکز سمجھتے ہیں.
جی اصل بالکل شروع میں جب گوانٹانامو بے کو شروع کیا گیا تھا تو اس وقت تقریباً 800 کے قریب جو ہے قیدیوں کو یہاں لایا گیا, پھر 2008 تک ان کی تعداد جو ہے بہت حد تک کم کر دی گئی تھی, اور اب جو ہے اس وقت کل 40 قیدی ہیں, اور 40 قیدیوں میں سے اس وقت 6 پاکستانی ہیں, ایک ہیں خالد شیخ محمد, ایک عمار البلوچی ہیں, اور ایک عبدالربانی ان کا نام ہے, عبدالعزیز عبدالربانی, اور ایک ہیں غلام ربانی, یہ دونوں بھائی ہیں, اور ان یعنی 6 لوگ ہیں, اور ماجد خان, ان پر جو ہے اس وقت وہ اس وقت قید ہے, لیکن ان سب پر بھی یعنی یہ جو 6 پاکستانی ہیں ان سب پر ابھی کوئی فرد جرم بھی عائد نہیں کی گئی. اور نہ ان
کے یہ کیا وجہ ہے کہ 17 سال میں کوئی فرد جرم عائد نہیں ہے؟ پروسیکیوشن کیا بتاتی ہے اس بارے میں, یہ انصاف کا نظام اتنا سست رفتار کیوں, ایک بات, یا پھر یہ کہ ان سے جو انویسٹیگیشن ہے وہ پھر کس نوعیت کی ہو رہی ہے, کن خطوط پہ ہو رہی ہے, یا بس جا کے ایک طرح سے ان کو محض بند کر دیا گیا ہے, کیا ہو رہا ہے 17 سالوں سے وہاں پہ؟
جی اسد, آپ کی بات بالکل درست ہے, یہ جو وجوہات بتاتے ہیں وہ یہ ہیں کہ شواہد جو ہیں وہ ابھی بھی ناکافی ہیں, یعنی بظاہر تو ان پر الزامات بھی عائد کیے گئے ہیں, اور بہت سے جو ملزم ہیں انہوں نے اعتراف جرم بھی کر لیا ہے, لیکن پروسیجر یہ ہے, یعنی ملٹری کورٹس میں یہ پروسیجر ہے کہ چاہے آپ الزامات عائد کر دیں اور اعتراف جرم بھی ہو, جس کے باوجود بھی ایک ایک جو الزام ہے اس کے لیے جب تک شواہد ان کے پاس پورے نہیں ہوں گے وہ باقاعدہ مقدمے کا آغاز جو ہے وہ نہیں کر سکیں گے. اور یہ جو स्पेसिफिक ट्रायल है, 2012 से शुरू है और अब तक तकरीबन दूसरी जो वजह बताई जा रही है वो ये है कि 2012 से लेकर अब तक जितनी भी प्री ट्रायल हुई है तकरीबन
अभी भी ये प्री ट्रायल्स हैं प्रॉपर, क्या ये मुमकिन है कि अमरीकी सरजमीन के ऊपर अदालतों में ये मुकदमा लाया जाए? 20 सेकंड है आपके पास।
जी असल वो मिलिट्री कोर्ट में ये है कि ये मुमकिन नहीं है कि अमरीकी सरजमीन पर इसे लाया जाए, क्योंकि जो FBI है या जो अमरीकी हुकूमत है वो समझती है कि ये कौमी सलामती के लिए खतरा हो सकता है कि गंतनामों दे के कैदियों को अमरीकी रियासतों में लाया जाए और वहाँ पर उनको करना चला।
बहुत शुक्रिया अनिल फरमूगल हमारे साथ है गंतनामों वे से और वहाँ से मैं अपडेट कर रही थी। प्रोग्राम का वक्त खत्म हुआ जाता है, प्रोड्यूसर थे असफर इमाम और असद हसन को इजाज़त दीजिए।
इस प्रोग्राम में जो नुक्ताहाए नज़र पेश किए गए वो खालिसतन हमारे मेहमान शुराका के थे और वो वॉइस ऑफ अमेरिका के मौकिफ या अमरीकी हुकूमत की पॉलिसी की नुमाइंदगी नहीं करते। صدر ڈونلڈ ٹرمپ کا کہنا تھا کہ وہ افغان جنگ کو صرف ایک ہفتے میں جیت سکتے ہیں، لیکن اس کے معنی ہوں گے کہ اس کے لیے 1 کروڑ لوگوں کو ہلاک کرنا پڑے۔ پیر کے روز پاکستان کے وزیراعظم عمران خان کے ساتھ ایک مشترکہ پریس کانفرنس سے خطاب کرتے ہوئے صدر ٹرمپ نے یہ بھی کہا کہ 18 سال تک افغانستان میں ملوث رہنے کے بعد پاکستان امریکہ کو افغانستان سے نکلنے میں مدد دے گا۔ وائس آف امریکہ کی سلاتیسہ ہوک نے بتایا ہے کہ امریکہ کے صدر اور پاکستان کے وزیراعظم کے درمیان یہ پہلی ملاقات تھی۔ ادھر افغانستان کے صدارتی دفتر نے صدر ٹرمپ کے بیان پر رد عمل دیتے ہوئے کہا ہے کہ افغانستان دنیا کے قدیم ترین اور گہری جڑیں رکھنے والا ملک ہے جس نے تاریخ میں لاتعداد اتار چڑھاؤ دیکھے ہیں۔ امریکی نمائندہ خصوصی برائے افغان مفاہمت زلم خلیل زاد 22 جولائی سے 1 اگست تک افغانستان اور قطر کا دورہ کر رہے ہیں۔ ان خبروں کی تفصیلات انجم ہیرلڈ گل کی زبانی۔
پاکستان کے وزیر اعظم اپنے ملک کی امداد بحال کرانے کی کوشش کر رہے ہیں جسے گزشتہ سال صدر ٹرمپ نے اس بنا پر روک دیا تھا کہ پاکستان دہشت گردی کے خلاف کافی کارکردگی نہیں دکھا رہا۔ صدر ٹرمپ نے عمران خان کی جانب اشارہ کرتے ہوئے کہا، مسئلہ یہ ہے اور یہ آپ سے پہلے کی بات ہے کہ پاکستان ہمارے لیے کچھ نہیں کر رہا تھا، وہ حقیقت میں میرے نزدیک کچھ باغی سا تھا، وہ ہمارے خلاف جا رہا تھا۔ میں بتاتا ہوں سچائی سے، جب ہم وہ رقم دے رہے تھے اس وقت کی نسبت اب ہمارے پاکستان کے ساتھ بہتر تعلقات ہیں۔ صدر ٹرمپ نے گزشتہ امریکی انتظامیہ کو پاکستان کی جانب سے عدم تعاون کا ذمہ دار ٹھہراتے ہوئے کہا، میرے خیال میں پاکستان افغانستان کے حوالے سے بہت کچھ کر سکتا ہے، انہوں نے ایسا نہیں کیا اور میں انہیں اس کا قصوروار نہیں ٹھہراتا، کیونکہ وہ ایک غلط صدر کے ساتھ لین دین کر رہے تھے، کون جانتا ہے، لیکن میرے نزدیک پاکستان یہ کر سکتا تھا، لیکن اب وہ ہماری بہت مدد کر رہا ہے، میرے خیال میں وہ ماضی میں ہماری بہت مدد کر سکتا تھا۔ صدر ٹرمپ کا کہنا تھا کہ پاکستان کے لیے امریکہ کی 1.3 ارب ڈالر کی امداد بحال ہو سکتی ہے، لیکن اس کا انحصار اس بات پر ہے کہ کیا معاملات طے پاتے ہیں۔ صدر چاہتے ہیں کہ تقریباً 19 سال سے افغانستان میں جاری جنگ میں پاکستان طالبان کے ساتھ جنگ ختم کرنے اور وہاں سے امریکی افواج کے انخلا میں تعاون کرے۔ صدر ٹرمپ کا کہنا ہے، میرے خیال میں پاکستان ہمیں اس مشکل سے نکلنے میں مدد دے گا، ہم تو پولیس والے کی طرح ہیں، ہم جنگ نہیں کر رہے۔ اگر ہم افغانستان میں جنگ کرنا اور اسے جیتنا چاہتے تو میں یہ جنگ 1 ہفتے میں جیت سکتا ہوں، لیکن میں 10 ملین افراد کو ہلاک نہیں کرنا چاہتا۔ مشترکہ پریس کانفرنس میں وزیر اعظم عمران خان کا کہنا تھا کہ وہ افغانستان میں جاری تنازع کا کوئی فوجی حل نہیں ہے۔ انہوں نے کہا، میں محسوس کرتا ہوں اور میرے نزدیک ہم کسی امن معاہدے تک پہنچنے کے قریب ترین ہیں، اور ہمیں امید ہے کہ آنے والے دنوں میں ہم طالبان پر زور دے سکیں گے کہ وہ افغان حکومت کے ساتھ براہ راست بات چیت کرے اور کسی سمجھوتے تک پہنچنے کے بعد اسے آئین کا حصہ بنائیں۔ ادھر افغانستان کی حکومت نے صدر ٹرمپ کے بیان پر کہا ہے کہ افغانستان دنیا کے قدیم ترین ملکوں میں سے ایک ہے اور اس نے تاریخ میں بہت سے اتار چڑھاؤ دیکھے ہیں۔ افغانستان کے صدارتی محل سے جاری ہونے والے ایک بیان میں صدر ٹرمپ سے کہا گیا ہے کہ وہ سفارتی ذرائع سے اپنے بیان کی وضاحت کریں۔ بیان میں کہا گیا ہے کہ جہاں افغان حکومت افغانستان میں قیام امن کے لیے کی جانے والی امریکی کوششوں کی حمایت کرتی ہے، وہاں یہ بات زور دے کر کہتی ہے کہ غیر ملکی سربراہان حکومت افغان قیادت کی عدم موجودگی میں اس کی تقدیر کا تعین نہیں کر سکتے۔ ابھی تک تو طالبان نے افغانستان کی حکومت کو امریکہ کی کٹ پتلی کہتے ہوئے اس سے براہ راست بات چیت سے انکار کیا ہے۔ طالبان اور امریکی نمائندگان کے درمیان قیام امن کے لیے بات چیت کے 7 ادوار ہو چکے ہیں۔ امریکی محکمہ خارجہ کے ترجمان کی جانب سے پیر کو جاری کیے گئے ایک اخباری بیان میں کہا گیا ہے کہ امریکی نمائندہ خصوصی برائے افغان مفاہمت زلم خلیل زاد 22 جولائی سے 1 اگست تک افغانستان اور قطر کا دورہ کر رہے ہیں۔ ترجمان نے کہا ہے کہ دورہ کابل کے دوران خلیل زاد امن عمل کے اگلے اقدامات سے متعلق افغان حکومت کے ساتھ قریبی مشاورت کریں گے، جس میں بین الاقوامی مذاکرات میں شرکت کے لیے ایک قومی مذاکراتی ٹیم تشکیل دینا شامل ہوگا۔ انجم ہیرلڈ گل، وائس آف امریکہ، واشنگٹن۔